نعمده ونصلي على رسوله الكريم أما بعد، قال الله تعالى في القرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي: يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم. اللهم صل على سيدنا ومولانا محمد وعلي الفضل. اللهم صل على سيدنا ومولانا محمد وعلي وصحبه وبارك وسلم. أما بعد، سید غالی دولت سم کی ایک مجلس قائم تھی، صحابہ کرام کی ایک کثیر جماعت موجود تھی. آسمان رسالت کے ایک ستارے نے سوال عرض کیا بارگاہ رسالت میں، عرض کرتا ہے کہ فأيه الخير مسجد، یا فأي المسجد الخير، یا رسول اللہ صلی اللہ علیہ وسلم، فأي المسجد الخير، کون سی مسجد جو ہے سب سے بہتر ہے؟ سوال کی نوعیت دیکھیں تو عجیب سوال پوچھا. بھائی، تو ایک بچے سے بھی آپ پوچھیں کہ کون سی مسجد اچھی ہے، سب سے بہتر ہے، کیا جواب دیں گے؟ جو جناب جہاں وضو کا انتظام بہتر ہو، کھلی ہو، اچھی بلڈنگ ہو، صاف ستھری ہو. جو بھی ساری صفات ہیں اس کی طرف گننا شروع کر دیتا آدمی، یہ جواب دے گا نا. ہم سے پوچھنے بورٹوں میں سب سے اچھی مسجد کون سی ہے، ہم کیا کہیں گے؟ جی مسجد ساری اچھی ہیں الحمد للہ جس میں جائیں، لیکن مسجد ذکر یا مسجد بڑی اچھی ہے جناب، کہیں گے وہ مسجد گئے ہم کیوں؟ اس لیے جناب وہاں تو وضو کا بڑا اچھا انتظام ہے اور پانی گرم مل جاتا ہے اور کافی بڑی مسجد ہے. ظاہر کسی بچے سے پوچھیں گے ہاں سب سے اچھی مسجد بھائی بورٹر میں جو ہے وہاں کے لوگوں نے جو بنائی ہے مسجد. تو سوال کی نوعیت یہ بتاتی ہے کہ حقیقت میں یہ کوئی سوال پوچھنے والا تو نہیں ہے، اور پوچھنے والے بھی کون ہیں اور مجلس بھی کس کی، یہ بتانے والے کون ہیں؟ تو سب چیز تو یہ ظاہر کرتی ہے کہ کچھ اور ہی پوچھا جا رہا ہے اور کچھ اور ہی بتایا جائے گا معاملہ، عام بات نہیں لگتی. یہ وہ لوگ تھے کہ حقیقت ہے جس نے سوال پوچھا ہوگا قیامت تک اس کے پاؤں کی جوتیوں کے برابر کوئی شخص پیدا نہیں ہو سکتا. اس یقین اور یقین کے لوگ تھا جو بیٹھے ہوئے تھے، اور بتانے والے وہ تھے کہ جب سے کائنات بنی اتنا بڑا انسان پوری کائنات میں پیدا نہیں ہوا، نبی کریم صلی اللہ علیہ وسلم ذاتِ گرامی. تو سوال اتنا چھوٹا گیا تھا کہ جی مسجد کون سی اچھی ہوگی. حقیقت میں یہ ہے کہ انہوں نے ظاہری نظر سے کوئی بات نہیں پوچھی، نہ ظاہری سوال تھا کہ ہم اسی کنسٹرکشن بتانے لگیں، اس کی خوبصورتی بتانے لگیں، اس کی کارپیٹ بتانے لگیں، جھاڑو فونس بتانے لگے، یہ تو سب ظاہری چیز ہے، اس سے کوئی بناوٹ نہیں ہے. حقیقت کتنا بڑا میسج ہے کہ ہم بھائی اس سے کوئی بناوٹ نہیں ہے، کوئی بڑائی نہیں ہے اس کی، کوئی اور چیز ہے جس کے بارے میں پوچھا جا رہا ہے. حقیقت میں مسجد کی ظاہریت کو نہیں پوچھا رہا بلکہ حقیقت میں مسجد کو پوچھا جا رہا ہے کہ حقیقت کیا ہے مسجد کی، کس جگہ سے مسجد نکھرتی ہے، اللہ کے دربار میں کون سی مسجد جو ہے اس کی حقیقت کیا ہے اس مسجد کی, اللہ کے نزدیک. اور حقیقت ہمارے نزدیک سے پوشیدہ ہے, پوشیدہ. لیکن الحمدللہ اگر یقین آ جائے, اس سے زیادہ ظاہر چیز بھی کوئی نہیں ہے. بات اللہ کو تو ہم نہیں دیکھتے, جنت کو تو ہم نے نہیں دیکھا, دوسرے کو تو ہم نہیں دیکھا, لیکن یقین بڑھ جائے تو الحمدللہ دیکھنے سے بھی بہتر دیکھنا ہو جاتا ہے. ہوتا نہیں ہوتا, ظاہر جس قدر ایمان ہوگا آدمی اس کا تو دوزخ سے بچے گا, دیکھا تو نہیں ہے, اور ایک بالکل نہیں بچ رہا, وہ بھاگ رہے دوزخ کی طرف, اور ایک جو بچے راتوں کو رو رہے اللہ تعالیٰ مجھے دوزخ کی عذاب سے بچانا. تو کیا اس نے دیکھ لیا اور دوسرے نے نہیں دیکھا؟ بات سمجھے میں, اس نے دیکھ لیا اس نے نہیں, دونوں نے نہیں دیکھا, تو کس چیز نے اس کو اتنا تڑپا دیا کہ وہ دوزخ سے بچ رہا ہے, اور کس چیز نے اس کو اتنا دور کر دیا کہ دوزخ کا خیال ہی نہیں, وہ دوزخ کھیل رہا ہے اس تماشے اس کے لیے. فرق کیسا ہوا؟ یقین کا فرق ہو گیا, تو اس کا یقین الحمدللہ اس درجے پہ ہو گیا کہ اللہ نے کہہ دیا ایسے ہے تو اس نے اپنے اللہ کو پہچان لیا کہ ایسے ہی ہوگا. اب تو اللہ سے دعا کریں کہ اللہ یہ یقین ہمیں پیدا کر. جب تک یہ یقین نہیں ہوا تو ہم تو ایک قدم بھی نہیں اٹھ سکتے آخرت کی طرف, چل ہی نہیں سکتے. یہ تو گولیوں والا اور یہ گلی ڈنڈے والا کھیل بن جائے گا یہ دنیا ہمارے لیے, تو یہ جب اللہ نے کہا لاہ لحاب بن جاتا ہے انسان کے لیے. جب یقین انسان کے نکل جاتے ہیں نا, پھر تو ختم ہی ہو جاتا ہے آدمی, ظاہر یقین ہی آپ کو بچائے گا. اسی یقین کا درجہ جو عرض میں نے کیا کہ قیامت تک کسی صحابی کے جوتے کے خاک کے برابر ہی کسی کا یقین نہیں ہو سکتا. تو انہوں نے اس یقین کو کیسے بیان کیا الحمدللہ کہ مسجد کون سی بڑی ہے, سب سے بہتر مسجد کون سی ہوگی رسول اللہ. یہ حقیقت میں مسجد پوچھا جا رہا ہے کہ مسجد کا حقیقت میں رول کیا ہوگا, کیا چیز ہے مسجد. یعنی اب راز کھلے گا الحمدللہ, سننے کے بعد اب کس چیز کی بات رہ جاتی ہے, انسان کے یقین کی بات. آپ بھی سن رہے ہیں, میں بھی سن رہا, 1400 سال سے لوگ سنتے آ رہے ہیں یہ باتیں, جن کے یقین تھے الحمدللہ انہوں نے ایک دم قدم بڑھا دیا اس چیز کی طرف, اور اس مسجد کی طرف جانے لگے جس کو اللہ کے نبی نے فرمایا کہ سب سے بڑی مسجد ہے. ہم دو تین مسجدوں کو ہم جانتے ہیں مشہور, آپ مسجد حرام ہے, خانہ کعبہ ہے, مسجد نبی ہے, بیت المقدس ہے, تو مطلب بھاگے جا رہے ہیں اس طرف. تو اللہ کے نبی کے سامنے صحابہ کرام کے سامنے یہ بھی تھا کہ یہ مسجدیں بڑی ہیں, پھر پوچھنے کا سوال کیا تھا, سمجھا نا, سوال کیا تھا اس پوچھنے کا, تو پھر یہ سب کچھ کنسٹرکشن میں تھی اور دیکھنے میں مسجدیں سامنے تھی, تو پھر سب سے بہتر مسجد کیا سوال ہو. اگر ویسے آپ سے پوچھیں گے سب سے بڑی مسجد یہ خانہ کعبہ ہے, اس کے بعد مسجد نبی ہے جناب, بیت المقدس ہے, حدیثوں میں ہے یہ بات, تو سوال کی نوعیت کیا بنتی ہے؟ سبحان اللہ, بولے سبحان اللہ. کیسی پیاری حدیث ہے, آپ غور کریں. آتے ہیں جو مسجد میں بیٹھتے ہیں, ہم بھی کہتے ہیں یہ مسجد بڑی ہے, فلاں جگہ بڑی ہے, فلاں چیز نسبت سے بڑی ہے, فلاں چیز کی نسبت. سبحان اللہ, اللہ کے نبی نے فرمایا. پھر جو اللہ کے نبی جس مسجد کو افضل کہہ دیں گے, مجھے بتائیں وہاں لوگوں کو بھاگنا چاہیے نہیں چاہیے, ہیں کس قدر اس مسجد سے پیار ہو جانا چاہیے نہیں ہونا چاہیے, ہونا چاہیے. اور جس کو نہیں ہوگا اس کا یقین نہیں ہے, پھر تو یقین ہی نہ ہو تو اس فائدے کچھ نہ ہو. یقین نہیں رکھتا ہم نبی, اللہ کے نبی کی بات پہ یقین رکھتے. جیسے آپ گئے ہیں, آم پڑے ہیں یا سیب پڑے ہیں ہمارے سامنے, خربوزہ رکھا ہوا ہے, آپ جا کہتے ہیں خربوزہ دیں, کون سا خربوزہ میٹھا ہے؟ وہ کہتے ہیں یہ میٹھا ہے, آپ یہ لے رہے ہیں خربوزہ میٹھا ہے. اب جس کو ایک آدمی اور ساتھ کھڑا ہے اس خربوزے خریدنے کے لیے, تو جب اس نے کہا کہ جی یہ خربوزہ بالکل میٹھا آپ لے رہے ہیں, تو اس نے فوراً لے لیا. دوسرا سوچ رہا ہے نہیں یار, جب تک چکھ نہیں لوں گا اس کو, کھا نہیں لوں گا, دیکھ نہیں لوں گا, وہ دیکھ رہا ہے, اس نے آنن فان خربوزہ لیا اور لے کے چلا گیا. فرق کیا تھا کہ اس نے اس آدمی کی بات پہ یقین تھا اس کو کہ جو یہ کہہ رہا ہے کبھی جھوٹ نہیں بولے گا, اس نے کہہ دیا تو خربوزہ میٹھا ہی ہوگا. اور دوسرا شک میں ڈوب گیا, شک میں ڈوبا چلا رہا, وہ اس سے محروم ہو گیا. تو جب اللہ کے نبی اس رسم کا کوئی عمل ہمارے سامنے آتا ہے تو کتنا فرق ہو جاتا ہے پوری امت کے اندر. کوئی تو اس کو اپنے سینے سے فوراً لگا لیتا ہے کہ اللہ کے نبی نے فرمایا, इतनी बड़ी बात, अरे फिर तो यार कमाल हो गया, तो रास खुल गया सारा, उसकी तो जिंदगी बन जाती है, सुभान अल्लाह, उसकी तो जिंदगी बन जाती है। और जो सुनने के आदि हैं तो दो तीन जवाइयां मारते हैं, जवाई समझते हैं जान किया उनके दी, बस कुछ पता नहीं क्या सुना क्या नहीं किया, वो तो उनकी जो है सीने पे लिखा जाता है अल्हम्दुलिल्लाह। और इसी वजह से मैं हकीकत बता रहा हूँ कि बड़े बड़े गुनाहगार, बहुत बड़े बड़े बुजुर्ग बने हैं, बड़े दर्जे पे गए, किस अमल के साथ, एक हदीस उन्हें चलते सुन ली और उन्होंने कहा सुभान अल्लाह, ये नबी ने ये फरमाया, और फौरन उस हदीस पे अमल शुरू कर दिया, कहते मैं तौबा करता हूँ। एक हदीस अभी एक पैगाम पहुंच गया कि ये चीज इस तरह है, अरे नबी फरमा, ये फरमा रहे, मैं ये काम कर रहा हूँ। वहीं खड़े खड़े उसने, उस गुनाहगार इंसान ने, शराबी ने, वहीं अल्लाह ने उसे तौबा करा दी कि अल्लाह ताला अगर ऐसा अल्लाह के नबी ने फरमाया मैं ये अमल कर रहा हूँ, मेरी तौबा, मैं तो आसे नहीं करूँगा। अल्लाह ने इस पर उसको इतना बड़ा दर्जा था फरमा दिया। अल्लाह से अल्लाह हमारा ये शौक पैदा कर दे, सुनते सुनते सुन ना हो जाए बल्कि अमल करने की तौफीक नसीब फरमाए। तब क्या आ रहा है, हदीस क्या आ रही है, सवाल क्या है, क्या उसने फाइजुल खैर मस्जिद, या नबी सल्लल्लाहु अलैहि वसल्लम हमें बताइए कि मस्जिद जो है सबसे बेहतर मस्जिद कौन सी है। अब जवाब आ रहा है, वहाँ देर थोड़ी लगती थी जवाब की, माशाल्लाह सोचना थोड़ी पड़ता था, सरकारी दोस्तों के जबान से जो निकल गया वो तो निकल गया। फिर तो अल्लाह के कुरान क्या कहता है कि मेरा महबूब खुद नहीं बोलता, बोले कौन बोलता है, अल्लाह ही बुलाता है उसको। सुभान अल्लाह। तो बस फिर अल्लाह के नबी ने जवाब दिया उसको, किस तुमने पूछा है सबसे बेहतरीन मस्जिद कौन है, तो फरमाया काला अक्सर जिक्र, ये हदीस से लगाते हैं, अक्सर जिक्रुल्लाह, जिस मस्जिद के अंदर कसरत के साथ अल्लाह का जिक्र होगा वो सबसे बेहतरीन मस्जिद हो। उठा कर देख लें हदीस, अक्सर हम जिक्रुल्लाह, जिसमें सबसे ज्यादा अल्लाह का जिक्र हो इस मस्जिद के अंदर, मस्जिद सबसे बेहतरीन है अल्लाह के नजदीक, सबसे बुलंद नजदीक। अच्छा ये बात है, ये असल डेफिनेशन है माशाल्लाह। तब क्या पता चला कि चाहे कितनी बड़ी मस्जिद है उसमें अल्लाह का जिक्र नहीं हो रहा, उसकी कोई कीमत नहीं है। और एक टूटी हुई मस्जिद है, मैं अपने खानकाह हजरत की याद करता हूँ, सुभान अल्लाह, गंद था, गंद फेंकते था पूरा मोहल्ला उस पर, उस जगह पर गंद, समझते थे हमारे पक्ष, वहाँ तो कोई नहीं चलती ना बसें वगैरह, एक ही जगह फेंक दी तो सब वहीं शुरू होते हैं फेंकना, तो सारे जगह का गंद उधर फेंका जाता था। हजरत शीफ लाए, उन्होंने देखा तो उन्होंने कहा दोस्तों से कि इस गंद को हटा दें, यहाँ से थोड़ा सा साफ कर दें, इस पर थोड़ा सा मिट्टी से लगा कर तो इसके चार दीवारें खींच दें, कभी भी हम नमाज पढ़ेंगे यहाँ। तो मस्जिद जगह मैंने खुद देखी है, खैर के दोस्त साथी थे हमारे, सब मिले, उन्होंने उठा को गंद फेंकना शुरू कर दिया, अल्हम्दुलिल्लाह कच्ची जमीन को छिड़का छिड़का मारा, छिड़का समझते हैं ना, तो पानी मारा उस पर, लेप दिया उसको अल्हम्दुलिल्लाह, बिठा के और वहाँ हजरत का मुसल्ला रख दिया, सुबहान अल्लाह, अब वहाँ अल्लाह का जिक्र शुरू हो गया। उस जगह की पैदाइश मैं हूँ जो आपके सामने बैठा हूँ, मैंने उस मिट्टी पे मैंने अल्लाह का जिक्र सीखा है। सैकड़ों हजरत के खुलफा पूरी दुनिया के अंदर उस जगह से निकल के काम कर रहे हैं, और आज भी वो कच्ची मस्जिद ऐसी है, हजरत कहते इसको ऐसी ही रहने देना। बताएं आप, तो क्या बताया अल्लाह के नबी ने कि सबसे बेहतर बेहतरीन मस्जिद तो है जहां अल्लाह का जिक्र होता है। वो क्या मस्जिद जिसमें लाइटें हों, सब कुछ हो, रौनकें हों, कॉर्पोरेटें हों, अल्लाह का जिक्र ना हो। तो बता दिए कि मकसद ये है मस्जिद का, सुभान अल्लाह, कि आबाद किसे की जाए, जिक्र के नूर से आबाद की जाए। कम है, कम है, हम अब हम बैठे हैं अल्लाह के जिक्र में, पब्लिक से आबाद होती है ना मस्जिद, तो हजूम लग जाए और जगह जाना मिले, ऐसी होते हैं ना। तो यहाँ तो कह रहे हैं भाई ऐसी कोई बात नहीं, पीछे सारी जगह खाली है, अल्हम्दुलिल्लाह कुछ भी नहीं, हम लोग बैठे, नहीं ऐसा नहीं है। फिर बोलेंगे हकीकत नहीं पहचानते ना, हकीकत को देखना है तो फिर हदीस की तरफ चलिए, जो अल्लाह के नबी ने हकीकत बयान फरमाई है, क्योंकि हमें तो नज़र नहीं आ रहा, जिन्होंने नज़र नहीं आता लेकिन हकीकत अपनी ईमान की वजह से हकीकत को पहचान गए, اس کو اتنا یقین کرتے ہیں کہ انسان آنکھوں سے دیکھا نہیں کرتا. اللہ کے نبی ارشاد فرمایا کہ جس وقت انسان مسجد میں بیٹھ کر اللہ کا ذکر کرتا ہے تو زمین آسمان تک فرشتے بھر جاتے ہیں. تو اس مسجد میں اس شب جمعہ میں کتنا رش ہوگا اس وقت فرشتوں کا, اتنا رش ہوگا آسمان اور زمین, اور جہاں فرشتے ہوں گے وہاں کلس ہوگی, وہاں ظلمات ہوں گے. سبحان اللہ, نور کے گولے نکل رہے ہوں گے اللہ کے فضل. اس وقت کا کائنات میں دیکھا جائے یہ چھوٹی جماعت جس کو اللہ کا ذکر کر رہی ہے اس حدیث کے مطابق, سبحان اللہ, اس خطے کے مطابق جہاں ہو رہا ہے ذکر ہم نے ہو رہا ہے, اس وقت یہ سب سے بہترین مسجد ہوگی ہماری وجہ سے نہیں, کیوں, اللہ کے ذکر کی وجہ سے. بلڈنگ کی وجہ سے نہیں ہو رہی, کسی کارپیٹ کی وجہ سے نہیں ہو رہی, لیکن کس سے ہو رہی ہے؟ اللہ کے. دیکھیں کتنی بڑی اہمیت ہے اللہ کے ذکر کی. یعنی آباد کر دی اللہ نے اپنے گھر کو اس اللہ کے ذکر کے ساتھ, تو اس نے فوراً ایک اور سوال کر دیا صاحب, کہتا فائیو جنا تو اب خیرا. یہ بھی سننے والی بات ہے کہ یار سنو, اچھا یہ بات تو مسجد کا ہم سمجھ گئے, لیکن سب سے بہترین جنازہ کون سا ہے؟ بولے سبحان اللہ, مرنا میں نے بھی ہے, مرنا آپ نے بھی ہے, مرتے ہم بھی دیکھتے ہیں, روز دفن بھی کرتے ہیں. کوئی کہہ سکتا ہے, مائی کا لال کہہ سکتا ہے کہ سب سے بہترین کون مرا ہے آج؟ کہہ سکتا تو ایک ہی کہہ سکتا ہے, وہ بتا سکتا ہے, امام الانبیاء ہی بتا سکتے ہیں, اور کسی کی ذات نہیں بتا سکتے. تو قیامت تک کر لے کے آپ نے بتا دیا کہ اگر کسی بہترین مردے کو دیکھنا چاہتے ہو, مجمع کو نہ دیکھنا, اس کی شہرت کو نہ دیکھنا, اس کی دولت کو نہ دیکھنا, اس کے پیچھے آنے والے لوگوں کو نہ دیکھنا, اس کی کسی چیز کو نہ دیکھنا, جو میں بتا رہا ہوں نبی اس کی اس چیز کو دیکھنا. پوچھا پتا ہے جناز لو خائی, کون سا جنازہ, کون سا مردہ جو ہے سب سے بہتر ہوتا ہے مرنے والا, یہ راز کیا ہے سوچی بھی بتا دیں کہ دیکھیں کیا جواب ملتا ہے. تو اللہ نے اس کا بھی جواب دیا, کالا تمہارا کالا ذکر ہم اکثر ہم ذکر ہوں, وہ شخص سب سے بہتر مرنے والا ہے جو کثرت کے ساتھ اللہ کا ذکر کرتا ہے. اب بہتر مرنا چاہتے ہیں یا مٹی میں دبنا چاہتے ہیں؟ مجھے بتائیں کتنی بڑی باتیں ہیں کہ جو مردہ, جو مرنے والا سب سے زیادہ ذکر کرنے والا ہے, وہ سب سے بہترین جنازہ اس کا جنازہ ہے. مسئلہ تو صحیح ہے, تیسری سوال پوچھ لی اس نے, یہ حدیث ساری چل رہی ہے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, تو سب سے بہترین حج کرنے والا کون سا ہے؟ کیسے کیسے حجی آتے ہیں؟ تو اللہ کے نبی نے جواب وہی دیا کہ سب سے زیادہ کثرت سے ذکر کرنے والا سب سے بہترین حاجی وہ ہے. مسجد وہ افضل, مرنے والا وہ افضل, حج کرنے والا وہ افضل, اندازہ لگے. اس نے چوتھا سوال کیا کہ سب سے بہترین جس کی عیادت کی جاتی ہے وہ کس کی ہے؟ عیادت سمجھتے ہیں, کوئی بیمار ہو جاتا ہے نا آدمی, اس کو پوچھنے جو جاتے ہیں آدمی, اس کو عیادت کہتے ہیں. عیادت سب سے بہترین کس کی ہے؟ اسے اس کی بتائیں. ہم تو عیادت کرنے جاتے ہیں بڑے آدمی کو, بھی یہ بڑا آدمی ہے, یہ بڑا ہے, وہ بڑا ہے. اللہ کے نبی نے اللہ نے راستہ کھول دیا, سبحان اللہ, بڑا اچھا راستہ کھولا ہے. کیا؟ کہ سب سے بہترین جس کی عیادت کی جاتی ہے, عیادت کی جائے, وہ کون مستحق کس کی, کون آدمی ہو, ہمیں کثرت سے اللہ کا ذکر کرنے والا. اور کسی کثرت سے ذکر کرنے والے کے آدمی خدمت میں جا کے عیادت کر رہا ہے, الحمدللہ خدمت کر رہا ہے, وہ سب سے بہترین انسان کی خدمت کر رہا ہے اللہ کے, سب سے بہترین انسان کو پوچھ رہا ہے اس شخص. یہ کون بتا رہا ہے؟ اللہ کا نبی صلی اللہ علیہ وسلم. ابو بکر صدیق رضی اللہ تعالیٰ راوی ہے اس کی, حضرت ابو صدیق رضی اللہ تعالیٰ فرماتے ہیں کہ جب یہ سنی ساری حدیث تو فرمایا, انہوں نے کمنٹس دیے اپنے, کہنے اگر یہی بات ہے تو اللہ کے ذکر کرنے والے تو خاری جتنی بھلائیاں تھیں اپنے اندر سمیٹ کے چلے گئے, رہا کچھ نہیں ہوتا, سارا کچھ ذکر کرنے والے لے کے چلے گئے. भाई इस हदीस को सुनने के बाद कोई ऐसा आदमी होगा तो अल्लाह का जिक्र दूर हो जाए, मुझे पता है, या जिक्र को छोटा समझे, या जिक्र में गफलत करे, या जिक्र समझे कि हमें कोई फायदा नहीं जिक्र का, या जिक्र से हमें क्या फायदा होगा। हकीकत तो यह है अल्हम्दुलिल्लाह कि वो जगह तक अल्लाह के नबी ने बता दी कि मस्जिदों का भी इंतखाब करो तो उस मस्जिद में जाओ जहां अल्लाह का जिक्र हो रहा है। मत देखना बिल्डिंग है, मत देखना वजू आसानी सोचते हैं, नहीं ये देखना कि कच्ची जमीन भी है, टूटी जमीन भी है। आप गए इंडिया में, गए पाकिस्तान में, गए बड़ी बड़ी मस्जिदें हैं, सब कुछ है। इस्लामाबाद में इतनी बड़ी मस्जिद बनी है, मैं तो नहीं देखी सुनी, बहुत बड़ी मस्जिद बनी हुई है। और जनाब जब फजर के बाद जाकर देखो तो एक सफ़ी होती है, बादशाही मस्जिद में जाएंगे तो आधी सफ़ी मिलेगी फजर के बाद। जितनी बड़ी मस्जिद होगी इतने जो होंगे नमाजी कमी होगी, असल नमाजियों के बाद नजर आएगा। सुभान अल्लाह, किसी कच्ची जमीन पे जाकर देखें किसी अल्लाह वाले के पास। हम जब सुबह का मराकबा करते थे, अफसल टाइम मराकबा होता था हमारा हजरत के साथ, और ये कोई थोड़ी देर करनी हो तो डेढ़ दो घंटे का मराक, पहले फंसे पड़ते थे, डेढ़ दो घंटे का मराकबा होता था। अल्हम्दुलिल्लाह सख्त सर्दी पड़ी होती थी, बड़ी बड़ी मस्जिदें अल्हम्दुलिल्लाह बड़ी बड़ी मस्जिदें थी, और हजरत की मस्जिद कैसी थी, टाट टाट समझते हैं आप, बोरी नहीं होती बोरी, वो लटका होता दरवाजे पे ताकि हवा अंदर ना आए। सुभानअल्लाह, वो हवा ताकि अंदर हवा ना आए, और ये चटाई की तो वो थी, जिसको कहते हैं चटाई की समझते, चटाई थी बजाय कारपेटों के, और खिड़की कच्ची थी, सुराख हुए थे। बहुत सख्त सर्दी पड़ती है, अभी सर्दी जब पड़ती है तो वहाँ से ठंडी हवाएं आती थी, हमने सबने कंबल ओढ़े होते थे, चादरें ओढ़ी होती थी अल्हम्दुलिल्लाह, और एक दिया जल रहा होता था, एक कभी कभी कोई लाइट होती थी, और चैसी होता था अल्हम्दुलिल्लाह, फुल हो जाता था वो मस्जिद का हाल, पुरजा होता था, एक आदमी जुड़ के बैठते थे आदमी, और जैसी हजरत ने बस नमाज पढ़ाई ऐसे पीछे मुड़े, खड़क से आदमी अपने मराकबे में गायब हो जाता। हाँ कुछ वो करती थी जब उन सुराहों से उस टाट की रोशनी से ना हम देखते कि सूरज निकल रहा है, फिर पता चलता इशराक हो गया। तो इंतखाब किसका हुआ, मुझे लोग कहते आप क्या उस मस्जिद में जाते हैं, वो तो गंद पड़ा था वहां, तो पत्नी वो भी आती है, इतना बड़ा नाला बह रहा है वहां, होती तो जगह ऐसी हैं। सुभान अल्लाह, क्योंकि अल्लाह ताला इंतजाम ऐसा किया होता ना कि आएगा वो ही सुभान अल्लाह जिसको इन नालों में बदबू नहीं, वो खुशबू आएंगी। भाई कहती वहां गए जाते हैं, देखी इतनी बड़ी मस्जिद हमारे मोहल्ले की, यार कितने जबरदस्त आदमी है, और यहाँ आप उधर छोड़ कुछ जा रहे हैं, क्या फायदा आप? आज पता चलता है फायदा ये है कि उसी की नस्बत से आज मैं और आप बैठ के अल्लाह का जिक्र करें, आज उसकी बरकत है, उसको दीजिएगा। क्यों? अल्लाह के नबी ने फरमा दिया कि इंतखाब करना उस मस्जिद का जहां कसरत से जिक्र हो, बागान उस तरफ फजर वहीं पढ़ना। देखें फजर कहाँ पढ़े, आपको कोई मेहमान आया है कोई अल्लाह दिल तो क्या करते, जी वो सबसे बड़ी मस्जिद है वहां आपको दिखाते हैं फला मस्जिद, क्या करें आएंगे आपको मस्जिद में हम लेके जाते हैं अल्हम्दुलिल्लाह, मस्जिद वही अफसर है जहां पर अल्लाह का जिक्र हो रहा है। और कितनी महरूम है ये बातें सुनने, दिल फट जाता है कि जहाँ लोग कहते हैं यहाँ जिक्र नहीं होगा अल्लाह का, यहाँ अल्लाह का जिक्र नहीं हो सकता, हम जिक्र नहीं करें, और उस मस्जिद को वीरान करते हैं। ये तो कुरान कह रहा है, ये तो कुरान कह रहा है कि तुम अल्लाह के जिक्र से मना करते हो मस्जिद को, मस्जिद को तुम खराब कर रहे हो, उसको उजाड़ना चाहते हो मस्जिद को, तो जिक्र बंद करके। और फिर आगे सजा बताइए कि मैं, मेरी तो आबादी ही जिक्र से है उस मस्जिद की, और मस्जिद की शक्ल और सूरत हैसियत से नहीं है, जहां जिक्र होगा। और आप देखेंगे जितने बड़े बड़े अल्लाह वाले गुजरे हैं, दरवेश गुजरे हैं, उनकी चटाइयों पर नमाजें होती थी, और चटाइयों कच्ची जमीन उनको छोड़े, इमाम उल्बा को देखें। आज हम देखते हैं मस्जिद नबी को जब यह हदीस सुनाई जा रही थी तो उस वक्त बैठ के वो उस मस्जिद को देख रहे थे, कोई बिल्डिंग नहीं कुछ भी नहीं, बल्कि मस्जिद हय तो हालत ये थी। सुभान अल्लाह, खुद सर्व आलम सल्लल्लाहु अलैहि वसल्लम जब सजदा करते थे तो बारिश के जमाने में खुद मिट्टी गीली आपके माथे पे लग जाती थी, और सितारों का तो हाल ही क्या होगा कि जिसमें सारी मिट्टी लगती थी, कीचड़ लगती थी। लेकिन उस मस्जिद का कोई मुकाबला, जिसके बारे में कहा जाए कि अर्श से भी बुलंद है वो जगह, ना नबी पाक जिसमें बारिक लगा। तो मेरे भाई वही हदीस हमें बताती कि जाहिरों को मत देखो, इस चमकों को मत देखो, इन चीजों को मत देखो, हकीकत क्या देखो, हकीकत को देखो, हकीकतों को तलाश करो, वरना तुम जाहिरों लुट जाओगे। वो तलाश करो जो हकीकत वाली, हकीकत जिसके अंदर हो। अपनी इबादतों को उस अरूज पर लेकर जाओ, अल्लाह किसी अमल की तौफीक दे दे उसको बर्बाद मत करो रिया के साथ, اس کو تباہ مت کرو. اگر کسی ایسے وقت میں آپ کو اتنی بڑی عظیم چیز جا رہی ہے کہ آپ اس سنت پہ عمل کر رہے ہیں یا کوئی ایسی چیز کر رہے ہیں, اس کو ریا کے ساتھ بدماد مت کرو. یہاں ایک عجیب نقطہ میں آپ بتاؤں کہ جب ایسی بات کہی جائے یا حدیث ثابت ہو کہ بھئی آپ اس عمل کو ریا کے ساتھ مت کرو, اللہ نے توفیق دے دی آپ کو کسی عمل نفل کرنے کی یا سنت ادا کرنے کی, تو اس کو ریا کے ساتھ اس کو تمام برباد مت کرنا. تو یہاں اس کا مطلب یہ کیا لوگ سمجھتے ہیں, میں عجیب حیران ہوں. ابھی جو میں نے محسوس کیا, میں بڑا حیران ہو گیا کہ اگر ڈاکٹر یہ کہہ دیتا ہے یا آپ کو نزلہ ہو جاتا ہے, نزلہ ہونے کے بعد ڈاکٹر آپ کو یہ کہتا ہے ناک کاٹ دو, یا کیا کہتا ہے نزلے کا علاج کرو, یہ ہوتا نا. میرے ہاتھ میں تکلیف ہوگی کہ ڈاکٹر کہے جی ہاتھ کو کاٹ دو, کہے گی اس پہ علاج کرو. پیٹ میرا خراب ہو گیا تو ڈاکٹر یہ کہے گا پیٹ کاٹ دو, بلکہ کیا کہے گا پیٹ کا علاج کرو. تو جب یہ ریا والی بات ہوتی ہے, بزرگان دین سمجھاتے ہیں کہ بھائی اس عمل کو ریا کے ساتھ مت کرو, تو اس کا مطلب یہ نہیں ہوتا کہ اب عمل ختم کر دیں گے. عمل ختم نہ کریں, ریا کو ختم کریں. عمل کو ختم کرتے ہیں, لنگیاں کیوں اتارتے ہیں, امامے کیوں اتارتے ہیں, ان چیزوں کو ختم کرتے ہیں. تو اللہ کا دیا بہت بڑا انعام ہے کہ آپ کو سنت دیا, نہیں ریا کو ختم کریں. جب کوئی عمل آپ کر رہے ہو, سنت کی آپ کو توفیق دی گئی ہو, کسی چیز کی اللہ توفیق دے رہا ہے, وہ تو بہت بڑی چیز ہے. تو ہم نے بچنا کس سے, پروٹیکشن کس چیز سے کرنی, ریا سے. کہ جب وہ ہم عمل کر رہے ہوں جو کچھ سنت پہ اللہ نے ہمیں توفیق دے دی ہے, تو اس کو تین چیزوں کا خاص خیال رکھیں کہ عمل کو ختم نہ کریں, عمل ویسے ہی رکھیں اسی شوق سے کریں, لیکن ریا کو بچائیں. ریا سے کیسے بچائیں گے اس کو, جب آپ وہ عمل کر رہے ہوں تو آپ کو اس وقت آپ کی انٹینشن نیت بالکل یہ نہ ہو کہ یہ میں لوگوں کو دکھانے کے لیے کر رہا ہوں, نیت نہ ہو. وسوسہ آنے دیں, وسوسہ اور نیت میں بڑا فرق ہوتا ہے. وسوسے میں اور وسوسہ کے شیطان کہے کہ وہ آپ کو عمل لینا چاہتا ہے آپ سے, اور آپ نے وہ عمل دے دیا تو فیل ہو گیا. عمل ہم نے نہیں دینا, بلکہ کیا ہم نے اس نیت کو نہیں بننے دینا کہ اس کو دیکھ کے لوگ خوش ہوں. ایک تو اس نیت کو نہ آنے دیں, دوسری یہ چیز کہ اگر لوگ اس دیکھ کے تعریف کریں, بہت جی وہاں ماشاء اللہ بڑے بزرگ ہیں آپ, تو یہ آپ عمل کر رہے ہیں, آپ نے جناب نورانی چہرہ ہو گیا, آپ بڑا بڑا اونچا سنت پہ عمل کر رہے ہیں, تو پھر جب ایسے معاملات ہو جائیں تو کسی حالت کے اندر خوشی محسوس نہ کرے آدمی کہ لوگ میری تعریف کریں, خیال بھی نہ کریں چیز کا. اللہ کی توفیق, اس پہ کیا جواب دیں گے کہ اللہ کا فضل ہے, الحمدللہ جھک جائیں اللہ کی طرف اور شکر ادا کریں گے, اللہ تعالیٰ تیرا بڑا شکر ہے تو نے میرے اچھا عمل کی توفیق دے رہا ہے, تو ریا نہیں ہوگی. تیسری چیز کہ دوسرے پہ لعنت ملامت نہ کریں اس عمل پہ کہ دیکھے جی میں یہ عمل کر رہا ہوں اس کو یہ توفیق نہیں ہے, میں جناب فلاں ہو گیا ہوں تو اپنے آپ کو بزرگ سمجھنے لگے ہیں, اپنے آپ کو بڑا اونچا سمجھنے لگے ہیں, ہم یہ کر رہے ہیں اتنے لوگ یہ عمل نہیں کر رہے, دیکھو جی ہم نے تو ہم شروع کر دیا. یہ چیز تو گویا تین چیزیں آپ ختم کریں, عمل کو کیوں ختم کرتے ہیں, بات سمجھ سے آگے. ہاں عمل نہیں ختم کریں, عمل تو اللہ نے دے دیا, اس کو پروٹیکٹ کریں. اس چیز کا خاص خیال رکھنا چاہیے, اللہ فضل دے دے, اللہ ہمیں ذکر کی توفیق دے رہا ہے, تو شیطان آئے گا یار یہ مجموعے ذکر تم تسبیح کر رہے ہو لوگ کیا کہیں گے, کہتے لوگ جو کچھ کہیں اللہ تو نہیں کچھ کہہ رہا نا مجھے, میں لوگوں کو دکھانے کے لیے نہ کر رہا, خوش ہوں نہ ہو میں تو اللہ کے لیے کر رہا ہوں, مجھے کیا فرق پڑتا ہے ایسے لوگ کہیں گے نہیں کہیں گے. تو پھر یہ نہیں ہے, آپ جان کے لوگ آئے دکھا رہے ہیں لوگوں, ہاں جی دیکھ رہے ہیں مجھے, میں اللہ کا ذکر کر رہا ہوں تاکہ لوگ مجھے ذاکر کہیں, تب جا کے ریا بنتی. اب وسوسہ آ رہا ہے اس کا خیال نہ کریں, یار تجھے لوگ کیا سمجھیں گے, یہ سمجھیں گے وسوسہ ہے, میں ہوں ہی نہیں, میری تو جو کام چلے گا انٹینشن سے چلے گا, میری انٹینشن یہ ہے ہی نہیں, میری نیت تو ہے ہی نہیں, میں تو نبی بن کے سنت پیدا کر رہا ہوں, اور سنت کا ادا کرنا بہت اونچا مقام ہے, اللہ نے مجھے توفیق دی ہے تو میں تو کروں. سمجھ آ گئی بات, تو عمل ختم نہیں کرنے, ہم نے جس سنت کے اللہ نے توفیق دی اس کو ختم نہ کریں, اس کو جاری رکھیں, اسی طرح کریں. کل جمعہ ہے ماشاء اللہ, اسی حساب سے ہیں جس آپ آتے تھے بالکل, وہ تو پھر شیطان جیت گیا. تو یہ ہے چیز کہ جب مرض ہو جائے تو اس کو ختم کرنا چاہیے. تو اللہ کا ذکر, اب آپ دیکھ لیں کتنی بڑی حدیث ہے الحمدللہ. اب پھر حضرت ابوبکر صدیق, ابوبکر رضی اللہ کتنی بڑی بات کہی ان کی, ساری خیری جتنی لگتی ہے تو اللہ کا ذکر سمیٹ والے لے جاتے ہیں سمیٹ کے. وہ ایک کامیاب ترین انسان ہے وہ مرنے والا جو اللہ کا ذکر کرتا ہو, بہترین حاجی وہ ہے جو اللہ کا ذکر کرتا ہو, بہترین مزتیں وہ ہیں جہاں اللہ کا ذکر ہوتا ہو. تو پتہ چلا کہ ہر چیز جو بھی ہوگی وہ کس سے نسبت رکھے گی, اللہ کے. अब आप ये देख रहे हैं आप बेहतरीन इंसान बनना चाहते हैं तो बड़े रास्ते हैं, ये डिग्री ले लें, फलां हो जाए, ये बिल्डिंग मिल जाए, मैं सियासतदान बन जाऊँ, मैं मिनिस्टर बन जाऊँ, मैं ये हो जाऊँ, मैं दुकान चला लूँ, मेरे कारोबार हो जाए, मेरे बच्चों की इज्जत, एक इंसान का वीक पॉइंट है। इज्जत क्या है? वीक पॉइंट है। और बहुत कोशिश करता है मुझे इज्जतदार समझे, जब कोई यार तुम मेरी बेइज्जती करा रहे, अब कोई बेटा कुछ कर देते ना यार तुम मेरी बेइज्जती करा दोगे, तुम मेरा फलां करा दो, बड़ी इज्जत का अपना फिक्र होता है उसको, एक हमारा वीक पॉइंट है, अपनी इज्जत का फिक्र होता है। यहां आदमी सिर्फ एक चीज सुनो कि इज्जत वो इज्जत है जिसको अल्लाह इज्जतदार करते हैं, बंदे इज्जत वाले नहीं थे, वो जलते हैं। अगर आपकी तारीफ ही करते हैं माशाल्लाह जी बड़े चौधरी साहब बड़े पूछे हो बाजी तो समझिए बकवास कर रहा है, अंदर से जल रहा है ये ना। इज्जत कौन है देता है? अल्लाह की तरफ से जो इज्जत मिल जाए सुभानअल्लाह, वो किससे मिलेगी? कब बनेंगे आप हम ऊंचे इंसान, कब इज्जतदार बनेंगे? कि दुनिया के अंदर भी हम इज्जतदार होंगे बेशक हम नजर ना आए, लेकिन जिस हम मर जाएंगे उस वक्त तो फिर नजर आ जाएंगे, जो मशहूर फरिश्ते जब उतरेंगे ना आसमानों से आपको रिसीव करने के लिए, तो उसको कहेंगे हम क्या करते थे, तो तुम ही तो थे इज्जतदार। अल्लाह ने कहा नहीं तो कुरान में कि कसरत जिक्र करने वाले मेरे नजदीक सबसे इज्जतदार है। अदल्लाह अज्र अजीम, अल्लाह ताला कहता है कसरत से जिक्र करने वाली औरतें और कसरत से जिक्र करने वाले मर्दों के लिए तो मैं अदल ऐसे अजर तैयार किए हैं कि इंसान सोच भी नहीं सकता। तो भाई आप टाइम ज़ाय नहीं कर रहे अल्हम्दुलिल्लाह कि आप जिक्र बैठ जाते हैं मजलिसों में आ जाते हैं सुबह शाम बैठते हैं, जितना ज़्यादा जिक्र करेंगे उसी कदम आपके लुत्फ़ बुलंद होना शुरू हो जाएगा। मेरे हजरत क्या एक बड़ा ऐसा नुकता मुझे बताया था, फारूकी साहब मैं आपको एक बात बताऊँ काम की मगज़ फरमाइए, कहते देखो मैं तुम्हें बताता हूँ कि जिस तरह तुम अल्लाह के नाम को बुलंद करोगे अल्लाह ताला तुम उतनी ही बुलंद करता चला जाएगा। बुलंदी अल्लाह के नाम से होगी, जिस कदर जितना तुम अल्लाह के नाम को बुलंद करोगे, लोगों के सीने में उतार दोगे, लोगों को जाके गाली खाओगे नहीं, अल्लाह घर घर जाके अल्लाह का जिक्र दोगे, परवाह ना करना अल्लाह तुम उतनी ही बुलंद करता चला जाएगा। लोगों को लाया करो जिक्र में, अपने घरों में तलकीन दिया करो, जैसे हमारे माइक्स होते हैं उनको ज़बरदस्ती जिक्र लगवाया करें, समझे नहीं? आप ये काम करेंगे अल्लाह आपको बुलंद करेगा। अब ये नहीं कि भैया हमारा हमारी कैपेसिटी में नहीं है बाहर जाके तकरीरें करें, बाहर जाके बताएं लोगों को, घर तो है हमारा, ये बच्चों को तो हम कह सकते हैं कि भैया आधा घंटा आप जुमेरात देखें, आप अपने माइक पर लगा के देखें, सबके घर में माइक तो हैं जो होते हैं रेडियो सिस्टम, क्या क्या है कि थोड़ी देर लगाएं, छोटे बच्चों के मैं आपको ये इनाम दूंगा, मैं आपको इतने पैसे दूंगा, मैं आपके लिए इतनी टॉफी लाऊंगा, स्वीट दें, मैंने बहुत से घरों में देखा है अल्हम्दुलिल्लाह कि वो लोग ऐसे करते हैं बच्चों के साथ और बच्चे फिर आशिक हो जाते हैं। बहुत से बच्चे मैंने देखे अल्हम्दुलिल्लाह छोटे छोटे, कहते हैं हमें हजरत साहब को मिलना है, हजरत साहब को मिलना है, उनके घरों में कहते हैं बच्चे, तो हम मेहनत ही नहीं करते, वो बुलंद कर रहे हैं आप अल्लाह के नाम को, अल्लाह का वादा है कि तुम मेरे नाम को बुलंद करो मैं तुम्हें बुलंद करूँ, करेंगे भाई नहीं? बस कितना काम करना है, जोर लगाना है, या तुम्हें तफज बीवी को लालच दें, उनको पहले स्टार्ट करना पड़ता है हर काम के लिए, झगड़े से नहीं लड़ाई से नहीं, ये अल्लाह का नाम है, प्यार से उनके सीने में उतारे। इंशाल्लाह 3 हफ्ते जिन्होंने ये जिक्र सुना वो खुद कहेगी यार मुझे भी दिल करता है जिक्र करो, इतनी चाशनी है जिक्र के अंदर। तो खाली ना हमारे घरों में झगड़े हैं, लड़ाई है, फसाद है, खुदा की कसम सब खत्म हो जाएंगे, मोहब्बतें बढ़ जाएंगी। किसी अल्लाह वाले से बुग़्ज़ मत रखो, अल्लाह के नाम से बहुत मत रखो, उलझन मत पैदा करो अपने जहन में। अल्लाह का नाम बहुत बड़ी चीज़ है, बहुत मोतबर चीज़ है, पूरी कायनात उस पर खड़ी है, आप ये देख लें इंसानियत उस पर खड़ी है। तो ये सबसे बेहतरीन घर बन जाएगा आपका जहां अल्लाह का जिक्र होता है। हदीस है कि जिस घर में अल्लाह का जिक्र होता है वो घर आसमान वालों को चांद और सूरज की तरह चमकता हुआ नजर आता है। जब अपने घर वालों को छोड़ के आप आएंगे कि भाई तुमने भी जिक्र सुनना है और माइक लगाएंगे आप अल्हम्दुलिल्लाह, वो बैठ के सुनेंगे जब जिक्र, तो कुछ जब जिक्र आएगा तो कम से कम वो जो खराफात है वो तो बंद होंगी थोड़ी देर के लिए, टूटा जो चलता है इंशाल्लाह उसी के मुकाबले में अल्लाह ने जिक्र को जारी किया है कि वो मसनूई चीज़ है, हकीकी चीज़ है। इसकी जब रौनकें निकलती हैं अल्हम्दुलिल्लाह, इसके तरन्नुम निकलते हैं, इसकी आवाज़ें निकलती हैं, तो छा जाती है इंसान के दिलों पर, मस्त हो जाते हैं। एक मैंने घर देखा है इतना गुमराह घर था, ये मैं हकीकत ये बोल्टन की बात कर रहा हूँ, बड़े गुमराह घर थे और उसमें जनाब खराफात सब कुछ, बच्चे बेचारे जैसे वो आज वो खुद भी आदमी ऐसी था बेचारा, मुझे नहीं जानता था ना पहचानता था बिल्कुल नहीं। तो ایک دفعہ اتفاق سے سلام دو چلتے پھرتے ہو جاتا ہے. تو اس آدمی نے اس سے تعارف کرایا تو اس نے بتایا یہ بھائی اللہ کا ذکر کراتے ہیں مسجد ذکر میں. کہتا اچھا ٹھیک. اس نے کہا تم سننا تو صحیح. تو کہتا ہاں ہاں سنیں گے سنیں گے. تو میں کہتا ہوں میں بھی بات کرتا ہوں. میں کبھی ایک بات ہے میں تو آپ کو پہلی دفعہ دیکھا ہوں, ایک دفعہ آپ اپنے گھر میں سن لیں بچوں کے ساتھ کیا فرق پڑتا ہے. اس کے دل میں کیا ہے. کہتا اچھا جی چلو آپ نے کہا تو آج میں لگا لوں گا جی. نہ نماز پڑھتا تھا نہ اس کے بچوں کو نماز کا پتہ تھا. جی بالکل صحیح بتا رہا ہوں. بلا ذکر اللہ اکبر. کیوں جی سکتے ہیں آپ دعوت دیتے ہیں لوگوں کو کیوں جی سکتے ہیں. بس الحمدللہ الحمدللہ میں قسم کھا کے کہہ سکتا ہوں کہ اس دن اس نے ذکر سنا, دوسرے دن وہ مجھے ڈھونڈتا پھرا, آیا تو کہنے کا حضرت کمال ہو گیا سبحان اللہ. اور آنکھوں میں اس کے آنسو کہنے کے جو آپ کا ذکر میں نے کل سنا بچوں کو تو چھوڑے ہم تو سارے رو رہے تھے اس ذکر میں. میں وعدہ کرتا ہوں کہ نہ ہی میں داڑھی کاٹوں گا اور نہ ہی میں نماز چھوڑوں گا. اللہ کے فضل سے پکا نمازی ہو گیا وہ آدمی اور پکا ذاکر ہو گیا. وہ دن اور آج کا دن کئی سال ہو گیا الحمدللہ. اس کے بچے عاشق ہو گئے چھوٹے چھوٹے. وہ جناب کہتے ہیں ہنس ہنس سے ملا دیں, ہنس راستوں میں بیٹھ کے انتظار ہاتھ ملاتے ہیں بچے بچے اس سے بےچارے دیکھنے کے لیے. تو یہ اللہ کا ذکر اتنا کمال کر دیا. اس سے پھر آگے پھیرا گھروں میں انہوں نے کہا ابھی ذکر الحمد للہ کہیں سے کہیں بات پہنچ گئی. یہ میں آپ کو ایک بلٹن کا قصہ سنا رہا ہوں. تو جن لوگوں نے محنت کی جنہوں نے یہ جاری کی ہے الحمد للہ اللہ ان پہ اپنی رحمتیں نازل کرے ان کے گھروں میں برکت دے ماشاء اللہ. جنہوں نے یہاں الحمد للہ اللہ کے ذکر میں محنت کی ہے جس میں ہمارے ادریس صاحب ہیں ہمارے مولانا صاحب ہیں مولانا مبارک صاحب انہوں نے بڑی محنت کی. مولانا مبارک صاحب نے تو ترغیب دی الحمد للہ ہمارے کہ یہاں ذکر جاری کیے جائے اپنے اس کو اپنے ادریس صاحب ان دونوں نے مل کے الحمد للہ کوشش کی کہ بھائی اس کو یہاں پر ذکر جاری کیا جائے. تو کتنا بڑا کام کیا ان لوگوں نے مجھے بتایا. لیکن کیا ہے کہ ہمیں ظاہر کا نہیں پتا لیکن حقیقت اس کی کیا ہوگی یہ تو آخر میں جب انعام کھلیں گے تو پتہ چلے گا نا. تو جب بھی نیک کام کرنا شروع کریں اس کو بالکل ایسا نہ سمجھیں کہ بھائی ہمیں اس کا انعام نہیں ملے گا یا ہمیں اس کا اجر نہیں ملے گا. اللہ اس کا اجر دیتا ہے الحمد للہ. تو سمجھ آ گئے کس مسجد میں آیا کریں گے آپ جس میں اللہ کا ہر نماز نہیں پڑھنے کی. یار مغرب کا ٹائم ہے اس وقت ذکر کہاں ہو رہا ہے. اور ضروری نہیں آپ پورے ذکر میں بیٹھیں, اتنی حدیث کو آپ پورا کر لیں گے اللہ کے اللہ تعالیٰ اتنا خوش ہوں گے کہ اس نے اتنا یقین کر لیا کہ کم از کم میری نماز ہی افضل ہو جائے گی اس مسجد میں. ٹھیک ہے آپ کوئی ایسا کام کرتے ہیں کہ آپ ذکر میں نہیں بیٹھ سکتے لیکن آپ اس نیت سے آگے کہ اس وقت سب سے بہترین مسجد وہ ہے جہاں ذکر ہو رہا ہے تو سب سے بہترین نماز بھی وہیں ہوگی, میری نماز بھی وہیں قبول ہو جائے گی. پتہ نہیں اللہ کی کیا کیا رحمتیں آئیں گی. تو میں نماز ہی پڑھ لوں بہت کافی ہے ذکر میں نہ بیٹھوں. اتنا تو کر سکتے یہ نہیں کر سکتے. گاڑیاں آپ کے پاس ہیں. اب آپ جیسے کل ہے آپ سوچیں گے یار کل مغرب کی نماز کہاں پڑھیں. اب کیا سوچنا ہے معیار آپ کا کیا ہے کہ یار بولتے ہوئے جہاں ذکر ہوگا نا وہیں جائیں گے. ہوتے تو بہت سی چیزیں آپ نے کیا سوچنا ہے کہ جہاں ذکر ہوگا یا نماز میں نہیں پڑھنی ہے بس نماز ہی پڑھ لیں. اتنی بہت بڑی بات ہو جی کہ اللہ کے نبی کی بات کو آپ نے سن تو لیا مان تو لیا تو اللہ توفیق دے پانچ منٹ بیٹھ جائیں دس منٹ نہیں ہے نماز پڑھ کے دعا مانگ اللہ تعالیٰ میں یہیں تک آ سکتا تھا اب مجھے اتنا ضروری کام ہے کل مجھے ایسا موقع دے دینا کہ وہ کام مجھے کوئی ایسا نہ ہو پھر میں ذکر میں بیٹھ جایا کروں گا. اللہ کے ساتھ چلنا سیکھیں اس کے ساتھ دوستی لگانا سیکھیں ہر کام آسان کر دیتا ہے. آج یہاں اتنے لوگ ہوں گے جو کہتے ہیں نہیں یار جمعرات پہ ہم نہیں بیٹھ سکتے بڑا مشکل ہے یار ہمیں ہمیں آپ میں ہوں گے لوگ یہ بےچارے وہاں سے کہاں سے آئے لیورپول سے آئے کام بھی کرتا ہوں کبھی ناکہ دیکھا نا بس انہیں ایک سلیکٹ کر لیا دن یہ بیٹھے انہوں سلیکٹ کر لیا ہم نے بیٹھنا ہے منڈے کو تھرسڈے کو جانا ہے پابند ہو گئے الحمد للہ. تو یہ اللہ کی رحمت ہے. اب کوئی لیورپول سے کتنے آئے ہوئے ہیں سوری بلیک مس کتنے آدمی ہیں مجھے بتائیں کون لے آئے ان کو بس انہیں شوق ہوا انہیں شوق ہوا کہ بھائی یہ بڑی اچھی چیز ہے اللہ نے آسان کر دیا ان کے لیے. اب یہ ایسے آتے ہیں جیسے دوسری آتے جاتے کہ نہ تھکتے نہ پتا ایک روٹین بنا دی اللہ تعالیٰ نے. آپ تو بولٹن میں آتے ہیں دوستو آپ سوچیں انہیں سے سبق سیکھ لو مجھے بتائیں ہم پھر کیسے مقابلہ کر سکتے ہیں گے یا ہم بھی ایسے ہو جائیں. یہ تو قربانی دینی پڑتی ہے. تو ہم بولٹن میں رہنے والے ہیں اپنے نفس کو ذرا ڈاؤن کریں اپنے تکبروں کو ختم کریں اپنی شیطانیتوں کو نکالیں یار کہ جہاں اللہ کی حدیث نبی اتنی افضیلت بتا رہے ہیں اور ہم اکڑے ہیں
मरना नहीं हमने, जब हम मरेंगे तो उस वक्त कहेंगे तुझे बताया नहीं था कि सबसे बेहतरीन जनाजा मौत तेरी वो है कि तू अल्लाह का जिक्र करे, और तू तो नखरे करता था, तकब्बुर करता था, बात तुझे पहुंची नहीं थी। खुद सोचे इसका जवाब नहीं देना पड़ेगा कि गाड़ी तेरे पास, सेहत तेरे पास, बिला वजह तू उसमें नखरे करता था कि नहीं जी मैं नहीं वहां नहीं जाऊंगा, वहां बैठ जाऊंगा। अल्लाह के बंदो मौत का क्या पता है, झड़प हो जाए मुझे पता है, कितना अच्छा आसान रास्ता है, सबसे बेहतरीन मौत, सबसे बेहतरीन जनाजा। अब जब बेहतरीन सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं तो मेरा तो यकीन है कि जिसको बेहतरीन जनाजा कह रहे हैं इंसानों को नहीं, पत्नी कैसे कैसे फरिश्ते उतरते होंगे उस जनाजे के साथ, उसके क्या क्या इस्तकबाल होते होंगे कि जिसको नबी ने फरमा दिया सल्लल्लाहु अलैहि वसल्लम ने ये बेहतरीन जनाजा है। अल्लाह पाक हम सबको तौफीक नसीब फरमाए। करेंगे ना भाई जिक्र, बस अब ये आप बुलेटिन और पक्के जहाँ नमाज वही कहें कहाँ हो रही, सब क्या टाइम, जिक्र का टाइम तो नहीं है, ठीक वो नमाज पढ़नी है आप लोगों ने, तो बाकी खींचा फिर मेरा काम है इंशाल्लाह। नमाज तक तो आए ना आप।